आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
You need to add my life.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टी अभिवादन, जय मसीह अनि नमस्कार। बाइबल अध्ययनको क्रममा आज हामी पहिलो कुरन्थी 11 अध्याय 17 34 पदसम्मबाट अध्ययन गर्न गइरहेका छौ। यहाँ हामी देख्नेछौ प्रभु भोज, यो नयाँ विषय हो। हामीले पहिरन र केशको विषयबाट अघिल्लो दिनमा केही देखिसक्यौं। यो सम्भवत परमेश्वरसँग हाम्रो सम्बन्धको एक अति नै पवित्र भाग हो। मलाई यो कुरामा दृढ निश्चय छ कि प्रभु येशु नै एक कुरा हो जुनको अति नै धेरै गरेर हाम्रा मण्डलीहरूमा अबुझै गरिएको छ, गलत रूपमा बुझिएको छ, जुनको परिणामस्वरूप जुन तरिकामा कुनै कुनै ठाउँमा यसको पालन गरिन्दछ त्यो एक किसिमको ईश्वर निन्दा बन्दछ। पाउल यहाँ भन्न गइरहेका छन् कि यदि हामीले गलत तरिकामा प्रभु भोज लिन्छौं भने परमेश्वरले हामीलाई इन्साफ गर्नुहुन्छ। वास्तवमा कोरन्थियनहरूको बीचमा धेरै बिमारीहरू थिए, कमजोरीहरू थिए र धेरै त मरे किनभने तिनीहरूले गलत तरिकामा यसको खाए अर्थात यसमा भाग लिए। तिनीहरूले ख्रिष्टको शरीरलाई बुझेनन्। म कहिले कहीँ यो कुरामा छक्क पर्दछु कि आज हामी कति ख्रिष्टको शरीरलाई बुझेका छौं। हामी धेरै जसोले त्यो विधिको पालन गर्दछौ जुन शनिबार अर्थात आइतबारमा प्रयोग गरिन्दछ। हामी धर्म विधि वा संस्कारको प्रत्येक विवरणहरूको टिपोट गर्दछौ, तर के हामी प्रभुको भोजमा ख्रिष्टको शरीरको वास्तवमा बुझेका छौं? प्रभु भोज ख्रिष्टियन आराधनाको सर्वोच्च अभिव्यक्त र अति नै पवित्र अभ्यास हो। कोरन्थीमा त्यो त्यति निज लौकिक स्तरमा गिरे कि तिनीहरू व्यवहारिक रूपमा यसको ईश्वर निन्दा गरिरहेका थिए। मित्र, चार सुसमाचारीय पुस्तकहरूमध्ये तीनले प्रभु भोजको स्थापनाको रेकर्ड गरेको छ। यो फेरि यो पत्रमा दोहोरिएको छ। यो चाखलाग्दो कुरा छ कि कहीँ पनि शास्त्रमा हामीलाई प्रभुको जन्मदिनको याद गर्न भनिएको छैन, तर हामीलाई यो आग्रह र आज्ञा गरिएको छ कि जो उहाँका जनहरू हुन् तिनीहरूले उहाँको मृत्युको दिनलाई याद गर्नुपर्छ। पाउलले प्रभुको भोज अति नै महत्वको रूपमा संलग्न गरे। त्यस पदमा भनिएको छ, किनकि प्रभुबाट मैले जे पाएँ सो तिमीहरूलाई सुम्पिदिए, अर्थात जुन रात उहाँ पक्राउ पर्नुभयो त्यो रात प्रभु येशूले रोटी लिनुभयो। पाउलले यो कुरा सिधै प्रकाशद्वारा प्राप्त गरे। पहिलो कुरन्थी 15:3 पदमा भन्छन्, किनभने सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिए जो मैले पाएको पनि थिएँ, अर्थात धर्मशास्त्र अनुसार कसरी ख्रिष्ट हाम्रो पापको निम्ति मरे। पाउलले सुसमाचारको सिधै प्रकाश र प्रभु भोजको सिधै प्रकाशको प्राप्त गरे। परमप्रभुले उसलाई यसको बारेमा विशेष आज्ञाहरू दिनुभयो। यो हामी देख्दछौ। यो कुराको याद राखौं, प्रभु भोजको स्थापन हुँदा येशू ख्रिष्ट र चेलाहरूसँग पाउल माथिल्लो कोठामा थिएन। मित्र, मैले यो कुराको स्वीकार गर्नुपर्छ, हामीले आज प्रभुभोजको लिने कुरा र पाउलले कोरन्थीमा मण्डलीलाई प्रभुभोज लिने आज्ञा दिएको कुरा कति पनि समानता छैन, किनभने परिस्थितिहरू मिल्दोजुल्दो छैन। त्यस दिनमा प्रभुभोज सामाजिक भोजद्वारा हुने गर्दथ्यो, त्यो सम्भवत घर घरमा लिने गरिन्थ्यो र यो हरेक दिन लिने गरिन्थ्यो। प्रेरित 2:46-47 पदले हामीलाई भन्दछ, दिन हु एकै मनका भई एकोरो मन्दिरमा धाएर आफ्ना आफ्ना घरमा रोटी भाँचेर तिनीहरू हर्ष र शुद्ध हृदय साथ सम्मिलित रूपमा भोजन गर्थे, परमेश्वरको स्तुति गर्दै र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूमा बढ़ती गराउनुहुन्थ्यो। बढ़ाउनुहुन्थ्यो। अनि कोरन्थीको मण्डलीको प्रभु भोजसँगको सम्बन्धमा सँगै भोजन लिने विधिको पछ्याउँदा थियो। त्यसो त निस्तार चाड माथिल्लो कोठामा त्यस्तो किसिमको उत्सव थियो। हाम्रा प्रभुले निस्तार चाड मनाउनु भएपछि उहाँले रोटी लिनुभयो र त्यसलाई भाँच्नुभयो। आज हामीसँग मण्डलीहरूको बीचमा एकसाथ मिलेर कहिलेकाही खाने र संगतिको समयको संस्कार छ। अनि धेरै मानिसहरू चर्च भोजहरूको आलोचना गर्दछन्, अनि म पनि गर्दछु, जब तिनीहरू खालि शारीरिक मानिसमा मात्र केन्द्रित हुन्छ। प्राचीन मण्डलीमा तिनीहरूसँग संगतिको लागि यी भोजन भोजहरू थिए र तिनीहरूलाई अगापे वा प्रीति भोज भनिन्दथ्यो। यो चर्चको संगतिको एक भाग थियो। त्यस दिनमा सामाजिक जमघट वा भेटघाटले बादमा पछिबाट प्रभु भोजतिर डोर्याउँदथ्यो, त्यो छुट्टै राखिन्थ्यो। तर अगापे सधैँ प्रभु भोज भन्दा अघि आउँदथ्यो। पछिबाट यी चाडहरू अलगिए, छुटिए, अनि त्यसरी आज अभ्यास गरिँदैन। हामीसँग प्रीति भोज छैन जुन प्रभु भोज भन्दा अगाडि आउँछ। मित्र, हामी त्यस खास परिस्थितिको नकल गर्ने छैनौ जुन कोरन्थियन मण्डलीमा भइरहेको थियो, तर त्यहाँ हामीसँग र हाम्रो निम्ति केही निश्चित पाठहरू छन्। पहिलो कोरन्थी 11 अध्यायको 17 पदमा भनिएको छ, तर यी आदेश दिँदा म तिमीहरूको प्रशंसा गर्दिन, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन, तर यो अझ खराबीको निम्ति हुन्छ। अर्को शब्दमा तिनीहरू महान आत्मिक आशिषहरूको लागि एकसाथमा भेला हुनुपर्छ, तर तिनीहरू त्यस उद्देश्यको निम्ति भेला हुँदैनथे। अनि 18 पदमा भनिएको छ, किनकि पहिले त मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु, अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु। जब कोरन्थियन विश्वासीहरू एकसाथमा भेला हुन्थ्यो, विभिन्न गुटवादी आत्माहरू लिएर प्रभु भोजमा सामेल हुन्थ्यो। जुन गुटवादी आत्मा हामीले पहिलो अध्यायमा देखिसक्यौं, त्यहाँ कोही कोही पाउलको हुँ भन्नेहरू थिए, कोही कोही अपोलोसको त कोही कोही पत्रुसको हुँ भन्थे, त कोही कोही ख्रिष्टको हुँ भन्थे। यस्ता गुटवादी आत्मा र विभाजन त्यस कोरन्थीको मण्डलीमा भएको थियो। 19 पदमा भनिएको छ, 19 पदमा, तिमीहरूमध्ये साँचा मानिसहरू चिनिन्नलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ। यसले कल्ट र झुटा शिक्षाको स्पष्ट गर्न सहायता गर्छ। किन परमेश्वरले तिनीहरूलाई अनुमति दिनुहुन्छ, यसको म उदाहरण दिएर स्पष्ट पार्न चाहन्छु। के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ, जब स्त्रीले केही कुरा पकाइरहेको हुन्छ र त्यस चिजको माथि केही तर वा छालहरू जम्दछ, त्यसलाई निकालिदिएको, अनि त्यही परमेश्वर गर्नुहुन्छ? वास्तविकता बताउनु नै पर्ने हो भने म सोच्दछु मण्डलीहरू आज अविश्वासीहरूद्वारा भरिएका छन्। चर्चमा धेरै संख्या कति पनि उद्धार पाएका जनहरू छैनन्। तिनीहरू खालि चर्च सदस्यहरू मात्र हुन्। परमप्रभु तिनीहरूलाई हटाउनुहुन्छ। उहाँले त्यो कसरी गर्नुहुन्छ? तिनीहरू अन्य कल्ट वा झुट्टा शिक्षामा जान्छन्। त्यही नै यहाँ पाउल भनिरहेका छन्। 19 पदमा भनिएको छ, तिमीहरूमध्ये साँचा मानिसहरू चिनिनलाई तिमीहरूमा मतभेद हुन पनि आवश्यक नै छ। परमप्रभुले तिनीहरूलाई छुट्याउनुहुन्छ ताकि सत्य विश्वासीहरू प्रकट हुन सकुन्। अनि 20 पदमा भनिएको छ, तिमीहरू एकसाथ भेला भएर खानपान गरेका चाहिँ प्रभु भोज होइन। त्यस्तो परिस्थितिहरूमा तिनीहरू भोजको मनाउन सक्दैनथे, अर्थात प्रभु भोजको मनाउन सक्दैनथे। अनि 21 पदमा भनिएको छ, किनकि खाना बस्दा हरेकले आफ्नो भोजन खानु थाल्छ र कोही भोकै रहन्छ अनि कोही चाहिँ मध्यले मातेको हुन्छ। ओ, यो कस्तो टिप्पणी! केही गरीब संगी विश्वासी भोजनको भोजमा आउँछ र उसले आफ्नो साथ साधारण ढिँडो पनि ल्याउन सक्दैन। तिनी गरीब थिए अनि तिनी भोकाएका छन्। उसको छेउमा धनी व्यक्ति बसेको छ जससँग मिठा मिठा व्यञ्जन र आइसक्रिम छ, तर उसले त्यो भोकाएको गरीब व्यक्तिलाई अलिकता पनि दिँदैन। संगति तोडियो। त्यस्तो परिस्थितिमा कहिले पनि संगति हुन सक्दैनथ्यो। अनि त्यो अर्को समस्या पनि थियो। 22 पदमा भनिएको छ, खाना र पिउनलाई के तिमीहरूका आफ्नै आफ्नै घर छैन र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनौ? के यसको निम्ति म तिमीहरूको प्रशंसा गरौं? म कदाचित प्रशंसा गर्दिन। यदि तिनीहरूले सत्य संगतिमा आफूसँग भएको कुराहरूको बाँड्न चाहँदैनथे भने तिनीहरूले घरमै खान सक्थे। तिनीहरूले के गरिरहेका थिए भन्दा तिनीहरूले चर्चको एक प्रकारको मोज मजाको स्थान बनाइरहेका थिए। कोही कोही त त्यस अगापे प्रति वा प्रेम भोजमा मध्य पिइरहेका थिए। तिनीहरू ख्रिष्टको मृत्युको याद गर्ने कुनै पनि स्थितिमा थिएन। पाउल फेरि भन्छन्, के यसमा म तिमीहरूको तारीफ गरौं, प्रशंसा गरौं? म तिमीहरूको तारीफ कदापि गर्दिन। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ पाउललाई प्रकाश। त्यस पदमा भनिएको छ, किनकि प्रभुबाट मैले जे पाएँ सो तिमीहरूलाई सुम्पिदिए, अर्थात जुन रात उहाँ पक्राउ पर्नुभयो त्यो रात प्रभु येशूले रोटी लिनुभयो। कहिले कही मानिसहरू भन्छन् कि तिनीहरू प्रभु भोजको बिल्कुल त्यही किसिमले मनाउन चाहन्छन् जुन प्रभुले मनाउनु भएको थियो। त्यसपछि तिनीहरू बिहान 11 बजे प्रभु भोज लिन्छन्। यदि तपाईँ प्रभु भोज प्रभुले मनाउनु भएको समयमा मनाउन चाहनुहुन्छ भने त्यो रातमा हुनुपर्छ। तिनीहरू निस्तार चाडको भोज गर्न रातमा गए, अनि त्यस निस्तार चाडको भोजमा प्रभुले प्रभु भोजको स्थापन गर्नुभयो, अनि त्यही रातमै उहाँलाई विश्वासघात गरिएको थियो। त्यस भोजमा उहाँले रोटी लिनुभयो, अनि 24 पदमा भनिएको छ, र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र भन्नुभयो, यो तिमीहरूका निम्ति मेरो शरीर हो, यो मेरो सम्झनाको निम्ति गर। पाउल त्यस बेला माथिल्लो कोठामा प्रभु र उहाँको चेलाहरूसँग उपस्थित थिएनन्। उसले यो प्रभुबाट सिधै प्रकाशको रूपमा पाएथे। त्यस रातमा नै नर्कको शक्तिहरूले उद्धारकर्तालाई नष्ट गर्न भेला भए। म सोच्दछु कि यो भोजको सरलता र महानता र पवित्रता महान कुरा हो। यो कुराको ध्यान दिनुहोस्, धन्यवाद दिनुभएपछि उहाँले त्यो रातमा धन्यवाद दिनुभयो, जबकि क्रुसको छाया त्यस माथिल्लो कोठामा लट्किरहेको थियो। त्यस माथिल्लो कोठाको ढोकामा पापले घचघचाइरहेको थियो शरीरको निम्ति यसको ज्यालाको माग गर्दै, अनि उहाँले धन्यवाद दिनुभयो। उहाँले परमेश्वरलाई धन्यवाद दिनुभयो। धन्यवाद दिनुभएपछि के त उहाँले रोटी भाँच्नुभयो। अमित्र, त्यसले हाम्रो प्रभुको शरीर तोडेको तथ्यको बताउँछ, अनि रोटी तोड्ने कुराले अर्को केही कुराको संकेत पनि गर्दछ, त्यो हो जुनको बाँडचुड गर्नु पर्छ। 25 पदमा भनिएको छ, त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले तिमीहरू यो पिउँछौ मेरो सम्झनामा यो अक्सर गर। मित्र, रोटीले उहाँको तोडेको शरीरको बताउँछ, कचौराले नयाँ करारको बताउँछ। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ? यसलाई कचौरा भनिएको छ, यसलाई कहीँ कहीँ दाग रस भनिएको छ, तर यसलाई कहिले पनि मध्य भनिएको छैन। प्रभु येशूले कचौरा भन्नुहुन्छ। उहाँको शरीर रगत राखेको कचौरा थियो। उहाँ मर्नलाई, रगत बहाउनलाई जन्मनु भएको थियो। पटक पटक प्रेतहरूले हामीलाई याद दिलाउँछन् कि उहाँको रगतको कारण हामीसँग पापहरूको क्षमा छ, र त्यही रगतको कारण परमेश्वरले हामी कहाँ आफ्नो कृपा फैलाउनु भएको छ। उहाँले स्वर्गीयको पछाडिपट्टिबाट सुटुक्क खोलेर अन्धकारको आवरण मुनिबाट स्वर्गीयमा छिर्न स्वर्गीयको पछाडि ढोका खोल्नु भएन। उहाँले हामीलाई आफ्नो सन्तानको रूपमा अगाडिको सामनेको ढोकामा ल्याउनुहुन्छ, किनभने उहाँले आफ्नो खुन बहाउनु भएर पापको दण्ड तिर्नुभयो, र उहाँको रगतले पवित्र परमेश्वरको माग पूरा गरेको छ, भेटेको थियो। मेरो मित्र, यो कुराको नभुलौं कि यी दिनमा यस्तो विचार गरिन्दछ कि उहाँले पापको निम्ति आँखा बन्द गर्नुभएको छ र उहाँले यसको बारेमा केही गर्नुहुन्न। उहाँले यसको बारेमा केही गर्नुभएको छ। मित्र, यो कचौरा हो, यसले नयाँ करारको रगतको राख्दछ। अनि 26 पदमा भनिएको छ, किनभने जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउन्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ। पाउले केही नयाँ कुरा थप्छन्। पहिलो कुरन्थीमा उसले सधैँ हामीलाई केही नयाँ कुरा देख्नलाई ढोका खोलिरहेका छन्, अर्थात छायाको उठाइरहेका छन्। यहाँ त्यो हो उहाँ नआउन्जेल। हामी प्रभु भोज मान्दछौ र त्यस मेषको भोजको 3 भिन्न भिन्नै दिशाहरूमा हेर्दछ। पहिलो, यो स्मरण उत्सव हो। उसले यो कुराको दोहोर्याउँछ कि यो मेरो यादमा सम्झनामा गर्ने गर। यस मेषले 2000 वर्ष पछाडिको क्रुसमा उहाँको मृत्युको हेर्दछ। तिनी भन्छन् त्यसको नभुल, त्यो महत्वपूर्ण कुरा हो। दोस्रो, यो प्रभु भोज सहभागिता हो। कहिले कही यसलाई प्रभु भोज सेवा पनि भनिन्छ। यसले वर्तमानको त्यो तथ्यको बताउँछ कि त्यहाँ जीवित ख्रिष्ट हुनुहुन्छ। अनि तेस्रो हो समर्पणता। समर्पण यसले भविष्यतिर हेर्दछ कि उहाँ फेरि आउनुहुनेछ। त्यो प्रभु भोज सधैँको निम्ति स्थायी हुने छैन, यो अस्थायी हो। यसको सेवापछि यसको हटाइन्छ र यसको फेरि हामी मनाउँदैनौ, किनभने हामी यो उहाँ नहुन्जेलसम्म गरी रहन्छौ। यसले प्रभुको अनुपस्थितको बताउँछ जो आइरहनु भएको छ। यसले भविष्यतिर हेर्दछ। प्रभु येशूले यी कमजोर अस्थिर साधनहरूको प्रयोग गर्नुभयो, रोटी र दाकरस, जुन केही दिनमा खराब हुन्छ, जुन संसारमा अति नै कमजोर कुराहरू हुन्, र उहाँले यी कुराबाट स्मारकको वा याद गराउने कुराको खड़ा गर्नुभयो। त्यो सिंहमर्मर पत्थर पित्तल चाँदी वा सुनको होइन, यो रोटी र दाग रसको हो बस। तर यसले उहाँको मानव शरीरको बताउँछ र यसले मलाई भन्छ कि म नै उहाँको मृत्युको लागि जवाबदेही हुँ। 27-29 पदमा भनिएको छ, यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ कि प्रभुको कचौराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ। हरेक मानिसले आफूलाई जाँचोस् अनि मात्र त्यसले रोटी खाओस् र कचौराबाट पियोस्, किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ। पावलको मतलब के हो? प्रभुको शरीरको भाँचिनु। यदि हामी चर्चको इतिहासमा पछाडि फर्केर हेर्छौं भने हामी थाहा पाउँछौं कि चर्चहरूसँग यसको अर्थको तय गर्ने काममा ठूलो समस्या थियो। प्रभुको शरीरको चिन्नुको अर्थ के हो? रोमन क्याथलिकको उत्तर हो, जब पादरी वेदीमा प्रभु भोजको निम्ति रोटी र दाकरस लिएर कर्मकाण्ड गर्छन्, रोटी वास्तवमा ख्रिष्टको शरीर बन्दछ र दाकरस वास्तवमा ख्रिष्टको रगत बन्छ। यदि यो सत्य भए यसको खानुको अर्थ हुन्छ हामी मान्छेको मासु खाने र दानवी व्यक्ति हुनेछौ। प्रभुलाई धन्यवाद होस् कि त्यो त्यस किसिममा बदलिँदैन, त्यो अझै रोटी र दाकरस नै हो। तर तिनीहरू समस्यासँग लड़िरहेका थिए। यसमा तपाई कसरी प्रभुको शरीरलाई चिन्नुहुन्छ? लुथ्रेन मण्डलीमा त्यसको बारेमा मार्टिन लुथर त्यति टाढा आउन चाहेनन्, किनभने तिनी स्वयं पनि रोमन क्याथोलिकका पुजारी थिए। यो एक प्रकारको कन्सबस्टाइसिएसन हो, मतलब हुन्छ प्रभु भोजको रोटी र दाकरससँग ख्रिष्टको शरीरको वास्तविक संयोग र मजबूत उपस्थित हो। मित्र, त्यसपछि स्विस सुधारवादी नेता स्विङ्गली आए। उसले भने यो केवल प्रतीक मात्र थियो, अनि अधिकांश प्रोटेस्टेन्टहरूले सोच्दछन् कि त्यो केवल प्रतीक हो। तर म यसमा असम्मति छु। यो प्रतीक भन्दा अझ धेरै कुरा हो, ठूलो कुरा हो। मलाई एमाउसको बाटोतिर पछ्याउनुहोस् र म सोच्दछु हामी त्यहाँ लुका रचित सुसमाचारमा रेकर्ड भएको थाहा पाउनेछौ कि ख्रिष्टको मृत्यु र शरीरको चिन्नु भनेको के हो। लुका 24:24-32 पदमा हामी देख्छौ कि उहाँले तिनीहरूसँग खाना खानुभयो, त्यसपछि उहाँले के गर्नुभयो? उहाँले आफैलाई तिनीहरू कहाँ प्रकट गराउनुभयो। मित्र, त्यो नै प्रभु भोज हो। ओ मित्र, जब तपाईँ प्रभु भोज लिनुहुन्छ उहाँ उपस्थित हुनुहुन्छ। हजुर, उहाँ उपस्थित हुनुहुन्छ। त्यो केवल प्रतीक मात्र होइन, यसको मतलब तपाईँले ख्रिष्टको शरीरको चिन्नै पर्छ। तपाईँसँग मुखमा रोटी छ, तर तपाईँसँग ख्रिष्ट हृदयमा हुनुहुन्छ। परमेश्वरले हामीलाई प्रभु भोज लिनको निम्ति त्यस्तो मेचमा ल्याउन सहायता गरून् जहाँ प्रभु येशु हामी कहाँ वास्तविक हुनुहुनेछ। परमेश्वरले हामीलाई केवल मरेको मृत्यु औपचारिक धार्मिक कृत्य वा कर्मकाण्ड बनाउने कामको लागि क्षमा दियो। 30 पदमा भनिएको छ, यसै कारण तिमीहरूमध्ये धेरैजना दुर्बल र रोगी छौ र कतिजना चाहिँ मरिसकेका छन्। मित्र, तिनीहरूले बिमार र मृत्यु पाएथे किन? किनभने तिनीहरू प्रभु भोजमा अयोग्य रूपमा भाग लिए। 31-32 पदमा भनिएको छ, तर हामी साँच्चै आफैले आफैलाई जाँचेका हौं भने हामी न्यायमा पर्ने छैनौ, तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ तब हामीलाई ताडना दिनुहुन्छ ताकि संसारसँग हामी दोषी नठहरियौं। यो विश्वासीहरूको बारेमा भनिएको हो। जब हामी गलत हुन्छौं हामी आफैले आफैलाई इन्साफ गर्नुपर्छ। यदि हामीले आफैलाई इन्साफ गर्दैनौं भने उहाँले हामीलाई त्यो गर्नुहुन्छ। जब हामी प्रभुबाट दण्डित हुन्छौं हामीलाई ताडना दिइएको हुन्छ ताकि हामी संसारसँग निन्दित वा दण्डित नहौं। उहाँले भविष्यमा संसारलाई इन्साफ गर्न गइरहनु भएको छ, त्यसकारण उहाँले आफ्नैहरूसँग व्यवहार गर्नुपर्नेछ। 33-34 पदमा भनिएको छ, यसकारण मेरा भाइ हो, खानालाई एकसाथ भेला हुँदा एक दोस्रोलाई पर्ख। यदि कोही भोको छ भने त्यसले घरैमा खाओस्, नत्र त एकसाथ भेला हुँदा तिनीहरू दण्डका भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु। कुरन्थीको मण्डलीमा अन्य गलत कुराहरू पनि थिए, तर पावल अहिले ती कुराहरूको बारेमा लेख्ने छैनन्। तिनी भन्छन् ती कुराहरूलाई त्यसै बेला मिलाउनेछन् जब तिनी त्यहाँ व्यक्तिगत रूपमा हुनेछन्।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।